आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुनका आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउतको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
सुदूरपश्चिममा हवाई सेवा विस्तारका लागि अझै सिन्डिकेट रहेको नगरवासीको आरोप। राजधानी जान समस्या भइरहेका बेला सुदूरपश्चिमका जनप्रतिनिधि मौन बसेको गुनासो।
निर्वाचित जनप्रतिनिधिहरूका लागि शैक्षिक सुधारका विषयमा कार्यक्रम सञ्चालन गर्न क्षेत्रीय शिक्षा निर्देशकको निर्देशन। सुदूरपश्चिमका 9 जिल्लाका जिल्ला शिक्षा अधिकारीहरू धनगढीमा।
नेकपा एमालेद्वारा स्थानीय तह शासन व्यवस्था र सञ्चालन सम्बन्धी प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा सुरु। एमालेबाट विजय प्रमुख, उपप्रमुख सहित जिल्ला अध्यक्ष र इन्चार्जहरूको सहभागिता।
र सुदूरपश्चिमको जीवनशैलीमा आधारित स्तरीय कृतिहरू नेपाली साहित्यमा लोकप्रिय हुँदै सुदूरमा अझै पनि मूलधारमा आउन सक्ने थुप्रै भर्जिन विषय रहेको लेखकहरूको भनाइ।
होइन, यो त अहिलेसम्म यहीँ पो छ त। बजार गएर घरनिर्माण सम्बन्धी सामान पाउने पसलमा कुरा बुझेर आइजा भनेको त कम्प्युटरमा पो झुन्डिरहेछ।
अनि त्यही काम त गर्दैछु नि, त्यसै झर्किने क्या। यी नपत्या हेर्नुहोस् यहाँ, यी धनगढी डट कम हानेपछि ए टु जेडसम्मको जानकारी पाउँछ। किन बजार गइरहनु पर्यो? समयको पनि बचत, खोजेको चिज पनि पाइने। हो, तपाईँले बिल्कुलै सही सुन्नुभयो। आफूले चाहेको कुनै पनि वस्तुको बारेमा जानकारी पाउन eDhangadi.com मा सजिलै प्राप्त गर्नुहोस्। घर निर्माणदेखि एग्रोभेटहरूसम्मका जानकारी, स्वास्थ्य समस्यादेखि सपिङ सेन्टरसम्मका थुप्रै अन्य जानकारी मात्र eDhangadi.com मा।
रिसाउँदानी आफ्नै, खुसी हुँदानी आफ्नै, सधैँभरि तिमी मेरी जे गरे नि आफ्नै।
परे छैन मलाई कसरी फकाउन।
रिसाएको मान्छेलाई त फकाउनै पर्यो नि, त्यो पनि दामिनी ट्रेडर्समा लगेर।
कसरी फकाउनु हुन्छ मलाई दामिनी ट्रेडर्समा लगेर?
तिमीलाई राम्रो लुगा चाहिएको हो नि, तिमीलाई चाहिएको लुगा दामिनी ट्रेडर्समा पाउँछ, अनि त रिसाउनै पर्दैन तिमीले।
हजुर, दामिनी ट्रेडर्स मेन रोड धनगढी कैलाली खाद्य संस्थान कम्प्लेक्स। हाम्रो यहाँ स्वदेशी तथा विदेशी साडी, सुट पिस, सर्टिङ सुटिङको साथै स्कुलको ड्रेस सुपथ मूल्यमा पाइन्छ। सम्पर्क 091-523-746, 98-48-42-1094 र 091-521-246। आजको खबर अब विस्तारमा। सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक लालजङ चौहानले शैक्षिक क्षेत्रको सुधार गर्न निर्वाचित जनप्रतिनिधिहरूका लागि जिल्लाका सबै स्थानीय तहमा अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्न जिल्ला शिक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। जिल्ला शिक्षा कार्यालयहरूको सुदूरपश्चिमाञ्चल स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै क्षेत्रीय शिक्षा निर्देशक चौहानले यस्तो निर्देशन दिनुभएको हो। उहाँले निर्वाचित जनप्रतिनिधिहरूलाई जिल्लाको समग्र शिक्षाको अवस्था अवगत गराउँदै सुधारका लागि पहल गर्न आग्रह गरिनुपर्ने बताउनुभयो।
सबभन्दा पहिले यो जिल्ला शिक्षा अधिकारीको समीक्षा गोष्ठीमा मैले स्थानीय निकायबाट जननिर्वाचित पदाधिकारीहरूलाई त्यो जिल्लाको शैक्षिक अवस्थाको बारेमा गाउँपालिका नगरपालिकाका समग्र पदाधिकारीहरूलाई सकेसम्म नभए नि मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्षलाई शैक्षिक स्थितिको बारेमा अभिमुख गर्न निर्देशन गरिन्छ। मुख्य चाहिँ कुराहरू त्यसपछि गाउँपालिका र नगरपालिकाका कार्यक्रमहरूलाई कार्यान्वयनका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अगाडि बढाउने र नवनिर्वाचित पदाधिकारीहरू बिचमा अन्तर्क्रिया र छलफल गरेर आगामी
अब शैक्षिक गतिविधि सञ्चालन गर्ने जिम्मा पनि स्थानीय तहको माथहतमा रहने व्यवस्था लागू हुने भएकाले पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई शिक्षाको अवस्थाको बारेमा अवगत गराउनु पर्नेमा क्षेत्रीय निर्देशक चौहानको जोड थियो। सुदूरपश्चिमका 9 जिल्लाका जिल्ला शिक्षा अधिकारी र कार्यक्रम अधिकृतहरू सहभागी भएको गोष्ठीको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आज बिहान उद्घाटन गर्नुभएको छ। कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा जिल्ला शिक्षा कार्यालयहरू मार्फत सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको छ। कार्यक्रममा दार्चुला लगायतका पहाडी जिल्लामा यात्रा सङ्कलनको कार्यले विद्यार्थीहरूको पढाइ प्रभावित भइरहेको कुराले पनि विशेष महत्त्व पाएको थियो। दार्चुलाका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सिंहले अभिभावकहरू बालबालिकाहरूसहित लिएर यात्रा सङ्कलन गर्न जाने गरेका कारण विद्यार्थीहरूको पढाइ नराम्ररी प्रभावित भएको बताउनुभयो।
हामीले बच्चालाई यात्रासँगमा टिप्न लग्नु भनेको उसको पढ्ने राइटको हनन हो भन्ने कुराको जबसम्म बोध हुन सक्दैन तबसम्म चाहिँ त्यो हाम्रो प्रयत्नले मात्र भन्ने अवस्था छैन। अब हामीले विद्यालय सञ्चालन गर्नुहोस् भनेर टिचर छ विद्यालयमा राखौँ र विद्यार्थी कोही विद्यालयमा 4 आए, कसैमा 2 आए, कसैमा 6 आए, कसैमा 7 आए। समस्याको अवस्था चाहिँ यथार्थ अवस्था त्यो छ। अब यसलाई कसरी व्यवस्थापन गर्ने यो ठुलो च्यालेन्जको विषय छ।
कार्यक्रममा 9 जिल्लाका जिल्ला शिक्षा अधिकारीहरूले आआफ्नो जिल्लाको शैक्षिक प्रगतिको विवरणको प्रस्तुत गरिरहेका छन्। आजबाट सुरु भएको गोष्ठी भोलिसम्म चल्नेछ।
यता नेकपा एमालेको स्थानीय तह शासन व्यवस्थापन र सञ्चालन सम्बन्धी प्रदेश नम्बर 7 स्तरीय प्रशिक्षण धनगढीमा आजदेखि सुरु भएको छ। स्थानीय तहको नयाँ संरचना अनुसार प्रदेश नम्बर 7 विजयी स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला अध्यक्ष र जिल्ला इन्चार्जका लागि स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी 2 प्रशिक्षण धनगढीमा सुरु भएको हो। नेकपा एमालेको प्रदेश संगठन समिति प्रदेश नम्बर 7 आयोजनामा सुरु भएको प्रशिक्षणमा एमाले विजयी हासिल गरेका 39 स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला अध्यक्ष तथा इन्चार्जहरूको सहभागिता छ। रूपान्तरित संरचना अनुसार स्थानीय तहबाट गर्नुपर्ने कामका साथै यस क्रममा आउने कठिनाई लगायतका विषयमा प्रशिक्षण भइरहेको छ। स्थानीय तह सञ्चालनका लागि नीति बनिसकेको बेला स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरू अलमलमा छन्। सरकारले जारी गरेको स्थानीय तह शासन व्यवस्थापन र सञ्चालन सम्बन्धी आदेश अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने भएकाले प्रशिक्षणको आयोजना गरिएको नेकपा एमाले कैलालीका सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो। नेकपा एमालेका उपाध्यक्ष भीम रावल, सचिव प्रदीप गेवाली लगायतका नेताहरूले प्रशिक्षण दिइरहनु भएको छ।
बझाङको जयपृथ्वी नगरपालिका एक कैलाशका नवनिर्वाचित जनप्रतिनिधिहरूले ओडामा मदिरा निषेध गर्ने पहिलो निर्णय गरेका छन्। आज बसेको बैठकले गाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने पहिलो निर्णय गरेका हुन्। यसै गरी उनीहरूले महिनामा एकपटक सम्पूर्ण वडामा सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको वडाध्यक्ष गगनबहादुर सिंहले जानकारी दिनुभयो। मदिराका कारण गाउँमा झैझगडा हुनुका साथै घरेलु हिंसाका घटना समेत बढेका कारण मदिरा निषेध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। शुक्रबार कैलाशका जनप्रतिनिधिहरूले निषेध गर्ने निर्णयको पदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पठाएका छन्। बझाङ जिल्लामा महिला हिंसा, बलात्कार, चोरी, डकैती, हत्या जस्ता अधिकांश घटनाहरू पनि मदिराकै कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर 4 एक किशोरीले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग मनाएकी छिन्। वडा नम्बर 4 निवासी जागृति भट्टले धनगढी उपमहानगरपालिका वडा नम्बर 5 तारानगरमा रहेको जनजाति कल्याण आश्रम आमाको माया छात्रावासमा रहेका अनाथ बालकहरूसँग जन्मदिन मनाएकी हुन्। भट्टले जन्मदिनमा गर्ने खर्च बराबरको खाद्यान्न सामग्री अनाथ बालबालिकालाई सहयोग गरेकी हुन्। शनिबार कार्यक्रमको आयोजना गरी 13 भट्टले अनाथ बालकहरूलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन्। जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँको भनाइ छ।
स्कुलमा गुरुहरूले र मेरो घरमा आमा बुवाले भनेछन् कि हामीहरूले अरूको सहयोग गर्नुपर्छ। नमकिन, चिउरा अनि दाल, चकलेट बाँधेको आफूले मात्र खाएर थन्न हुन्छ, अरूलाई पनि त दिनुपर्छ नि।
मुठीदानबाट सञ्चालन भइरहेको आमाको माया छात्रावासमा 15 दाल, 1 चिउरा र नमकिनहरू गरी झन्डै 4,500 सामान हस्तान्तरण गरिएको हो। आमाको माया छात्रावासमा 28 अनाथ बस्दै आएका छन्। जागृति सगरमाथा टेलिभिजनका कैलाली संवाददाता दिपेन्द्र भट्टकी छोरी हुन्। आजको खबरमा अब एकछिन ब्रेकको पालो।
नेपाल विद्युत प्राधिकरण अतरिया ग्रिड शाखाको थप विद्युत कटौती हुनेबारे सूचना।
कोहलपुर महेन्द्र नगर 132 केभी दोस्रो सर्किट प्रसारण लाइन आयोजनाको भुरी गाउँमा निर्माण भइरहेको नयाँ सब स्टेसनमा कन्डक्टर लुप इन लुप आउट कार्यको लागि 132 केभी लम्की कोहलपुर प्रसारण लाइन सटडाउन हुने भएको र सो कार्य सम्पन्न भएमा यस क्षेत्रको बृहत्तर हित भई भविष्यमा विद्युत आपूर्ति अझ सहज हुने भएकाले यही श्रावण 9 गते सोमबारदेखि यही श्रावण 15 गते आइतबारसम्म मात्र अतरिया सब स्टेसनबाट वितरित सम्पूर्ण फिडरहरूमा थप विद्युत कटौती हुने भएको बेहोरा ग्राहक वर्गहरूमा जानकारी गराउँदछौँ। यसबाट पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरण अतरिया ग्रिड शाखा क्षमा प्रार्थी छ। साथै विद्युत कटौती हुने समय तालिका स्थानीय पत्र पत्रिकामा प्रकाशित गरिएको छ।
एसई र प्लस टू पछि अब होटल म्यानेजमेन्ट कोर्स,
रोजगारमूलक शिक्षा आजको आवश्यकता, त्यसका लागि नेक्सस होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी। सिटी भिटीबाट सम्बन्धन प्राप्त तथा युरो स्किल टेक्निकल एन्ड भोकेसनल एकाडेमी इन एसोसिएसन विथ लिंकन युनिभर्सिटी कलेजको पाठ्यक्रममा आधारित होटल म्यानेजमेन्ट प्रोग्राम डबल डिग्रीका साथमा अब नेक्सस एजुकेसन धनगढी कैलालीमा। विशेषताहरू नेपाल सरकार तथा सिटी भिटीबाट मान्यता प्राप्त थाइल्यान्ड चाइना मलेसिया सिङ्गापुर लगायतका 5-स्टार होटेलमा इन्टर्नसिपको व्यवस्था, आफ्नै होटेल तथा रेस्टुरेन्टको व्यवस्था, नेपाल तथा विदेशका अनुभवी शिक्षकहरू तथा अडियो भिडियो क्लासबाट अध्यापन, निशुल्क इङ्ग्लिस ल्याङ्ग्वेज तथा कम्प्युटर क्लासको व्यवस्था, दोहोरो प्रमाणपत्र अर्थात् डबल डिग्रीको व्यवस्था, फ्रन्ट अफिस, फुड एन्ड बेभरेज सर्भिस, बेकरी, हाउसकिपिङ, बार टेन्डिङ, फुड प्रोडक्सन लगायतका पाठ्यक्रम। सम्पर्क नेक्सस होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी, नेक्सस इन्टरनेसनल एजुकेसन एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, धनगढी 4 कैलाली पुल, कृषि विकास बैङ्क रहेको भवनमा, 091522914 र 98512130037।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू,
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
ब्रेकपछि समाचारमा स्वागत छ। यसअघि हामीले प्रस्तुत गर्यौँ निर्वाचित जनप्रतिनिधिहरूका लागि शैक्षिक सुधारका विषयमा कार्यक्रम सञ्चालन गर्न क्षेत्रीय शिक्षा निर्देशकको निर्देशन, सुदूरपश्चिमका 9 जिल्लाका जिल्ला शिक्षा अधिकारी धनगढीमा र नेकपा एमालेद्वारा स्थानीय तह शासन व्यवस्था र सञ्चालन सम्बन्धी प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा सुरु।
अब बाँकी खबर। दार्चुलाका सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुरुमा भवानीको जात्राको तयारी सुरु भएको छ। स्थानीय भाषामा त्यसलाई छेत्ती जात्रा भनिन्छ। साउन महिनाको मान्य औँसी अर्थात् साउन 8 गतिदेखि सुरु भएर औँसीको ठिक 10 दिनपछि विधिपूर्वक जात्रा सुरु हुने गर्दछ। 10 दिन साउन 18 गते रतेडी भनिन्छ। रतेडीकादेखि 7 दिनसम्म यो जात्रा लगातार चलिरहन्छ। यसै गरी औँसीदेखि 17 दिन र रतेडीदेखि 7 दिनसम्म मनाइने जात्रा जिल्लाको सबैभन्दा ठुलो जात्रा हो।
आज शनिबार। अब एकैछिन श्रोताका प्रतिक्रिया सुनौ। लिएर आउँदैछन् सहकर्मी शिवराज भट्ट।
काठमाडौँ जानका लागि मुङलिङ काठमाडौँ सडकको दुरावस्था छ। हवाई यात्रा गर्न एक हप्तासम्म टिकट पाइरहेको छैन। धनगढी उडान भर्नका लागि श्री एयरलाइन्स र सौर्यका अत्याधुनिक जेट इन्जिन विमानलाई नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले उडान अनुमति दिन ढिलाइ गरिरहेका छन्। नागरिकको सडक र हवाई यात्राका दुवै अधिकार कुण्ठित पारिएको प्रति तपाईँ धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्।
पर्यटन व्यवसायी कृष्ण बहादुर महरा लेख्नुहुन्छ, नारायणघाट मुगलिन सडक जम्मा 35 किलोमिटर छ। 2 वर्षमा काम सक्ने सम्झौता थियो, म्याद सकियो तर काम सकिएन र अब फेरि म्याद पनि थपिन्छ र जनतालाई थप शास्ति दिए बापत पैसा पनि थपिन्छ होला। यसरी जिम्मेवार मानिसलाई मतलब छैन। नेपालमा गिरोह एकदम सक्रिय छ, उनीहरूको काम हुन्छ जनताको आवाज कसले सुन्ने।
यस्तै नेपाली कंग्रेसका नेता नारायण दत्त मिश्रको सुझाव यस्तो छ, आ आफ्नो ठाउँमा कार्यरत अधिकारीले आ आफ्नो कर्तव्य पालन गर्दा जनता र राष्ट्रको हितमा काम गर्ने बानीको विकास गरून्। लोभ लालचमा परेर कानूनको अव्याख्या गर्नु हुँदैन र जनचाहनाको अपमान पनि हुन नदिन सबैको ध्यान जान जरुरी छ।
पदमोजाको गुनासो धनगढीलाई स्मार्ट सिटी बनाउँछौ भन्नेहरूप्रति छ। उहाँ लेख्नुहुन्छ, धनगढीलाई स्मार्ट सिटी बनाउँछौ भन्नेहरूको पहल खोइ, 9 महिनासम्म उडान अनुमति कसले रोकेको छ, किन रोकिएको छ, त्यो पनि यो बेलामा जबकि देशको कार्यकारी प्रमुख प्रधानमन्त्री नै सुदूरपश्चिमको हुनुहुन्छ।
धर्मराज जोशी भन्नुहुन्छ, ती कम्पनीहरूले कमिसन नदिएको होला, नेताहरू उड्नु पर्दा अरूको टिकट क्यान्सल गरेर पनि निशुल्क उडाइदिने कम्पनीहरू छन् नि नेपालमा, तिनले बिन्ती चढाएकाले रोकिएको होला।
भूपेन्द्र महरा लेख्नुहुन्छ, उडान अनुमति नपाउनुमा कमिसनको हिसाब किताब नमिलेर त होला नि हाम्रो देशमा, अरू के कारण हुन्छ र।
पत्रकार भानुभक्त आचार्यले आफ्नो अनुभव सुनाउँदै लेख्नु भएको छ, सामान्यतया 5-6 घण्टाको बाटोमा म पुरै 12 घण्टा जाममा परे, म मात्र होइन काठमाडौँ आउने पर्यटकहरूले नेपाल बारे कस्तो सन्देश लैजाँदैछन् होला, त्यसैले सडक यातायात छिटो खोल्दै हवाई यातायातमा पनि सर्वसुलभ पहुँच हुनुपर्छ।
चिन्तामणि ढुङ्गेल पनि यसलाई कमिसनको खेल भन्नुहुन्छ, पुग्दो कमिसन पाएपछि आजै अनुमति पाउने देश हो हाम्रो।
विष्णु प्रसाद भट्टको गुनासो प्रधानमन्त्री प्रति छ, अहिले सुदूरपश्चिमकै छोरो प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सुदूरपश्चिमवासीलाई सुविधा हुने कुरालाई किन सम्बोधन गर्नु भएन।
पर्यटन व्यवसायी पदम विक्रम सिंह त राजनीतिक शक्ति र पैसाको आडमा श्री एयरलाइन्सलाई सेवा सञ्चालन गर्न नदिएको आरोप लगाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, नेपालमा विमान सेवा सुरु गर्न राजनीतिक शक्ति र पैसा हुनुपर्छ, अहिले हवाई सेवामा एउटा समूहले जे भन्यो त्यही भइरहेको छ, यसरी शिकार हुनेमा पहिलो श्री एयरलाइन्स होइन, शक्तिको आडमा हवाई सेवामा लोकतन्त्र मच्चाउने काम भइरहेको छ। यसमा मन्त्री सचिव र क्यानको महानिर्देशक समेत त्यही समूहको प्रभावमा नियुक्ति हुने गरेका छन्।
तीर्थ रावलले यसलाई हवाई क्षेत्रको सिन्डिकेट भन्नुभएको छ। नेपाल सरकार, मन्त्री परिषद र पर्यटन मन्त्री के हेरेर बसिरहेका छन्? यो जनतालाई अप्ठ्यारोमा पार्ने काम हो।
हेमराज भट्ट र मोतीराज पनेरो पनि यसलाई हवाई क्षेत्रको सिन्डिकेट भन्दै तानाशाही तरिकाले व्यापार गर्न पल्केकाहरूले प्रतिस्पर्धी आयो भने आफ्नो कमाई कम हुने डरले यस्तो गरेको आरोप लगाउनुहुन्छ।
र युवराज जोशी, कुमार थापा, चन्द्रकान्त पनेरो लगायत थुप्रै श्रोताले यसका लागि सुदूरपश्चिमवासीले दबाव दिनुपर्ने सुझाव पठाउनु भएको छ। प्रतिक्रिया पठाउने तपाईँ सबै श्रोतालाई धन्यवाद। तपाईँ समसामयिक विषयमा पनि प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँलाई आफ्नै आवाजमा प्रतिक्रिया दिन मन छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 फोन पनि गर्नुहोला।
भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई आज विदाई गरिएको छ। राष्ट्रिय गुजरियो कराते दोसङको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एमाले खेलकुद विभाग प्रमुख कर्ण थापा र सुदूरपश्चिमाञ्चल गुजरियो कराते दोसङका संस्थापक अध्यक्ष नारदनी राणाले नेपाली खेलाडी र अफिसियलहरूको विदाई गर्नुभएको हो। विदाईपछि कराँतेका अन्तर्राष्ट्रिय निर्णायक प्रकाश चन्दको नेतृत्वमा 28 सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ। भारत भ्रमणमा नेपाली टोलीले श्रावण 9 गतेदेखि जयपुरमा हुने दोस्रो आइएमएस कराते प्रतियोगिता र साबर 23 गतेदेखि पन्जाबमा हुने तेस्रो अन्तर्राष्ट्रिय सोतोकाई कपमा सहभागिता जनाउनेछ। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
एउटा सानो पाइलाले गन्तव्यसम्म अघि बढाउँछ, साना साना प्रयासहरू जसले शिखर चुम्न सघाउँछ, हरेक दिनको हरेक पलहरूलाई सजिलो बनाउँछ। जब जीवी मोबाइल तपाईँसँग हुन्छ, जसमा छ उत्कृष्ट ब्याट्री पावर, एलईडी बल्ब अनि सुपर लाउड स्पिकर, 1 वर्षको वारेन्टी भएको श्रमजीवी, कर्मजीवी र बुद्धिजीवीहरूको आफ्नै मोबाइल जीवी मोबाइल। सम्पर्क इमेजिङ ट्रेड कन्सर्न धनगढी, फोन 98510-14942, 98010-05911।
भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रमै गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको सिटिभिटीबाट सम्बन्धन प्राप्त यस सामुदायिक विद्यालय श्री मोहन्याल माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2074-75 का लागि कृषि बाली विज्ञान अन्तर्गत 18 महिने PJTA कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन फारम खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा अध्यापन गराइने, स्वच्छ तथा शान्त वातावरणमा अध्यापन गराइने, भौतिक पूर्वाधार सम्पन्न, उत्कृष्ट तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, प्रयोगात्मक सामग्रीहरूको पर्याप्त व्यवस्था भएको, पुस्तकालयको उचित व्यवस्था भएको, छात्र तथा छात्राहरूका लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था भएको, न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको। फारम वितरण यही साउन 9 गतेसम्म, प्रवेश परीक्षा यही साउन 10 गते बिहान 10 बजे। फारम पाइने स्थान: विद्यालय तथा शुभलक्ष्मी फोटो स्टुडियो, बडैपुर।
सम्पर्क 98 48 40 57 93। श्री मोहन्याल माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय गौरीगंगा नगरपालिका 5 अण्डैया कैलाली।
जनरल फिजिसियन डाक्टर हरवीर सिंह ढिल्लन एमबीबीएस पीजीडीएस अब पलियामा उपचार हुने रोगहरू दम छाती टीबी सुगर र बीपी को विशेष उपचार प्रत्येक बुधवार देखि सोमवार सम्म बिहान 10 बजे देखि बेलुकी 7 बजे सम्म मंगलवार क्लिनिक बन्द रहनेछ। सम्पर्क प्रकाश ट्रेडर्स मेला गेट को अगाडि स्टेशन रोड पलिया कला खिरी। सम्पर्क नम्बर 7570025222।
ब्रेक पछि समाचारमा स्वागत छ। अब बाँकी खबर। विवेकशील नेपाली दल कैलालीले आज धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। केही दिन अघि मात्रै कैलालीमा कमिटी विस्तार गरेको विवेकशील दलले आज आयोजना गरेको कार्यक्रममा 52 जनाले रक्तदान गरेका प्रवक्ता गणेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो। उहाँले कैलालीमा रगतको अभाव रहेकोले रगत अभावमा कसैले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
स्थानीय तह निर्वाचनका लागि सङ्कलन गरिएका वैध हतियारहरू प्रहरीले फिर्ता गर्न सुरु गरेको छ। निर्वाचनको बेला हुने आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले जिल्लाभरिको हतियार सङ्कलन गरिएको थियो। जिल्लाभरिबाट सङ्कलन गरिएका 161 थान इजाजत प्राप्त हतियार पुनः सर्वसाधारणलाई फिर्ता सुरु गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख लालबहादुर साउदले जानकारी दिनुभयो। अहिलेसम्म जिल्ला प्रहरी कार्यालयबाट 40 थान बढी हतियार स्थानीयले फिर्ता लगिसकेका छन्।
डोटेली समाज धनगढी कैलालीको आयोजनामा स्थानीय तहको निर्वाचनमा निर्वाचित धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। आज धनगढीमा भएको कार्यक्रममा नगर प्रमुख निरपौड, उपप्रमुख सुशीला मिश्र भट्ट, 19 वडाका अध्यक्ष र सदस्यलाई बधाई तथा शुभकामना दिइएको हो। डोटेली समाज धनगढीका अध्यक्ष डिलीराज पन्तको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारी रहनु भएको थियो।
आज शनिबार। अब प्रस्तुत छ साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जनाको पालो, साथमा सहकर्मी नवराज फनेरु।
आजको स्रष्टा र सिर्जना सुदूरपश्चिमका साहित्यकारका स्तरीय कृति र नेपाली साहित्यमा बढ्दै गएको सुदूरपश्चिमको उपस्थिति प्रति केन्द्रित छ। सुदूरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, संस्कृति, होस या सम्पदा नेपाली साहित्यको मूलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन। नेपाली साहित्यका लागि सुदूरपश्चिम अझै पनि भर्जिन क्षेत्रका रूपमा हेरिएको छ। तर यहाँको वास्तविकतालाई चित्रण गरी लेखिएका केही स्तरीय कृतिहरूले भने नेपाली पाठकहरूको मन छोएको छ। कुनै बेला सुदूरपश्चिमको साहित्य बिक्दैन भन्ने गरिन्थ्यो, तर स्तरीय कृति प्रकाशन भए बिक्ने मात्र होइन चर्चित पनि भइन्छ भन्ने उदाहरण अब भेटिन थालेका छन्। सुदूरपश्चिमाञ्चलमा युवतीलाई पहिलोपटक महिनावारी हुँदा र त्यसपश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर गोठमा राखिन्छ। उनीहरू त्यो समयमा पौष्टिक खाना जस्तै दुध, घिउ, माछा, मासुबाट वञ्चित हुन्छन्। नियम उल्लङ्घन गरी देवताले श्राप दिने मानसिकताले पनि अझै पनि जरा गाडेको छ। यिनै वास्तविकतालाई उठान गरी कञ्चरपुरका स्रष्टा राज सरगमले कोरेको छाउघर उपन्यास अहिले मदन पुरस्कार र पद्मश्री पुरस्कारको श्रेष्ठ सूचीमा परेर चर्चामा छ। स्नातक तहसम्मको अध्ययनपछि छाउपडी प्रथाको बारेमा 3 वर्षसम्म अध्ययन गरी सकेपछि लेखिएको सरगमको छाउघर सुदूरपश्चिमबाट उदाएको एउटा स्तरीय कृति हो।
पछिल्लो समयमा सुदूरपश्चिमबाट जति पनि साहित्य सृजनाहरू आइरहेछन् त्यो एकदम उर्वर छ, अनि यसले चाहिँ राष्ट्रिय स्तरसम्म पनि दखल राख्ने हिसाबको सृजनाहरू आइरहेछ। केन्द्रीय स्तरसम्मको साहित्यलाई टच गर्न सक्ने जगाउने खालका विषयवस्तुहरू सुदूरपश्चिममा छन्। जति पनि सुदूरपश्चिममा विविधता र सांस्कृतिक जुन सृजनाहरू आउनुपर्ने थियो त्यो अझै आएको छैन।
राजधानीको पहुँच सर्कल भन्दा बाहिर सुदूरपश्चिममा रहेर आफ्नो साधना गर्ने क्रममा साहित्यकार रामलाल जोशीले ऐना कथा संग्रहबाट मदन पुरस्कार जितिसक्नु भएको छ। जोशीले देखेको सुदूरपश्चिमको समाज अध्ययारो छ, उझेलमा छ र पीडामा छ। त्यही समाजका विविध खाले पात्रहरूको जिन्दगी र विडम्बनालाई ऐना मार्फत बाहिर ल्याउनु भएका जोशीको ऐना कथा संग्रहले देशभरिकै पाठकहरूको मन जित्यो। अध्ययन अनुसन्धानबाट कोरिएका कृतिहरू मूलधारमा पनि बिक्छन् भन्ने ऐना कथा संग्रहले पुष्टि गरिदिएको छ।
नेपाली साहित्यमा जो सुदूरपश्चिमको उपस्थिति हो त्यो जोरदार रूपमा दमदार रूपमा भइरहेको छ र सुदूरपश्चिम पनि पढिने खालको साहित्य लेखनबाट राष्ट्रिय मूलधारमा आइरहेको छ। यद्यपि विगतका दिनहरूमा पनि सुदूरपश्चिमका स्रष्टाले लेखेको कुराहरू राष्ट्रिय चर्चामा नआएका होइनन्, तर राजधानीमै बसेर अथवा काठमाडौँमै बसेर लेखिएका थोरै मात्र एक दुईजना स्रष्टाहरूले मात्रै राष्ट्रिय रूपमा आफ्नो स्थान जमाउन सफल हुनुभएको थियो। सुदूरपश्चिममा अथवा मोफसलमा बसेर लेख्ने स्रष्टाहरू अलि हीनताबोधले ग्रस्त थिए र हामी राष्ट्रिय मूलधारमा आउन सक्दैनौँ भन्ने एक प्रकारको हीनताबोध थियो। तर पछिल्लो समयमा सुदूरपश्चिमलाई नेपाली पाठकहरूले राष्ट्रिय रूपमा एउटा चाखलाग्दो किसिमले हेरेको अनुभव भएको छ।
नेपालमा 10 वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा देश र जनताले भोग्न परेका विविध किसिमका त्रास्तीपूर्ण एवं विभत्स अवस्थालाई अछामका स्रष्टा प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाहले छापामारको छोरो कथा संग्रहबाट उजागर गर्दा 2063 सालमा मदन पुरस्कार पाउनुभयो। कथा संग्रह छापामारको छोरोमा सशस्त्र द्वन्द्व र मानव मानव बीचको सह अस्तित्व, भाइचारा र मानवतामा आधारित मानिसको जीवन पद्धति कसरी र कुन रूपमा खलबलिँदै गएको छ भन्ने यथार्थ पक्षलाई चित्रण गरिएको छ। छापामारको छोरो पनि सुदूरपश्चिमबाट उताएको एउटा सफल र स्तरीय कृतिको सूचीमा छ।
भएका विसङ्गतिहरू, कुरीतिहरू, समाजमा भएका प्रथाहरू छन्, त्यो कुराहरूलाई जसरी आफ्नो साहित्य कृति मार्फत सम्बोधन गरिरहेका छन् त्यति टटकारो रूपमा पहिला भएका छैनन् जस्तो लाग्छ। र अहिले वर्तमान समयको आवाज
सहारा जोशी बाहेक सुदूरपश्चिमको धरतीमा जन्मेका स्रष्टाहरू पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नरबहादुर साउद र विजय कुमार पाण्डेका कृतिहरू मदन पुरस्कारबाट सम्मानित भइसकेका छन्। मदन पुरस्कार जितेका बाहेक पनि अन्य केही स्तरीय कृतिले सुदूरपश्चिमका स्रष्टाले पनि मूलधारमा रुचाइने कृति लेख्न सक्छन् भन्ने पुष्टि गरिदिएको छ। छाउघर उपन्यास र ऐना कथा संग्रहमा समेटिएको सुदूरपश्चिमको जीवन शैली मन पराएका नेपाली साहित्यका पाठकहरूले यहाँका अन्य भर्जिन विषयलाई पनि चासोका साथ खोजिरहेका छन्। फेरि एक पटक मदन पुरस्कार विजेता जोशी।
सुदूरपश्चिम लेखिन धेरै बाँकी छ, धेरै मुद्दाहरू छन्, धेरै विषयवस्तुहरू छन्। साहित्यको लागि एउटा भर्जिन क्षेत्र, भर्जिन विषय रहेको एउटा क्षेत्र हो सुदूरपश्चिम। त्यसैले यहाँका स्रष्टाहरूले अलि निर्णय गरे भने, प्रयास गरे भने र नेपाली साहित्यका पाठकहरूले पढ्न चाहेको विषयवस्तु उनीहरूले खन्याएर लेख्न सके भने अबका वर्षहरू नेपाली साहित्यको लागि अध्ययनको विषय र हेरिने चासोको विषय सुदूरपश्चिम हुनेछ जस्तो मलाई लाग्छ।
ऐना, छाउघर, खुसी, विसर्जन जस्तै अन्य स्तरीय कृतिहरू पनि सुदूरका स्रष्टा बजारमा ल्याइसकेका छन्। तर तिनले मूलधारमा भन्दा पनि मोफसलमा बढी छाप छोडेको देखिन्छ। सुदूरपश्चिममा विद्यमान छाउपडी, देउकी, भुखमरी, छुवाछुत लगायतका विसङ्गति र वास्तविकतामा आधारित कृतिहरू नेपाली पाठकहरूको रुजाइमा परेका छन्। अब नेपाली साहित्यको मूलधारमा यस क्षेत्रका सम्भावना र सुन्दर पक्ष पनि आउनु जरुरी छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
सुदूरपश्चिममा हवाई सेवा विस्तारका लागि अझै सिन्डिकेट रहेको नगरवासीको आरोप। राजधानी जान समस्या भइरहेका बेला सुदूरपश्चिमका जनप्रतिनिधि मौन बसेको गुनासो।
निर्वाचित जनप्रतिनिधिहरूका लागि शैक्षिक सुधारका विषयमा कार्यक्रम सञ्चालन गर्न क्षेत्रीय शिक्षा निर्देशकको निर्देशन। सुदूरपश्चिमका 9 जिल्लाका जिल्ला शिक्षा अधिकारी धनगढीमा।
नेकपा एमालेद्वारा स्थानीय तह सुशासन व्यवस्था र सञ्चालन सम्बन्धी प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा सुरु। एमालेबाट विजय प्रमुख, उपप्रमुख सहित जिल्ला अध्यक्ष र इन्चार्जहरूको सहभागिता।
र सुदूरपश्चिमको जीवनशैलीमा आधारित स्तरीय कृतिहरू नेपाली साहित्यमा लोकप्रिय हुँदै सुदूरमा अझै पनि मूलधारमा आउन सक्ने थुप्रै भर्जिन विषय रहेको लेखकहरूको भनाए।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।